نحمده ونصلي إلى رسوله الكريم، أما بعد. قال الله تعالى عز وجل في القرآن المجيد والفرقان الحميد: أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. الذين يذكرون الله قياما وقعودا وعلى جنوبهم ويتفكرون في خلق السماوات والأرض ربنا ما خلقت هذا باطلا سبحانك فقنا عذاب النار. وقال الله تعالى في مقام آخر: الذين آمنوا وتطمئن قلوبهم بذكر الله ألا بذكر الله تطمئن القلوب. قال رسول الله صلى الله عليه وسلم: أن تعبد ربك كأنك تراه فإن لم تكن تراه فإنه يراك. وقال رسول الله صلى الله عليه وسلم في مقام آخر: لكل شيء سقالة، سقالة القلوب ذكر الله. صدق رسوله الكريم. وأما بعد، عزيز دوستو، عزيز بھائیو، سب سے پہلے میں آپ سب کا صمیم قلب سے احسان مند ہوں، ممنون ہوں کہ آپ نے اتنی مصروف زندگی میں سے اپنا قیمتی وقت نکالا اور ہماری گزارشات سننے کے لیے آپ تشریف لائے. درحقیقت یہ ایک درد دل ہے جو بیان کرنے کے لیے آپ کی خدمت میں حاضر ہوتے ہیں. یہ ایک شعر ہے جو بہت پہلے پڑھا تھا، اس کا مفہوم بہت دیر سے سمجھ میں آیا. درد دل کے واسطے پیدا کیا انسان کو، ورنہ طاعت کے لیے کچھ کم نہ تھے کرو بیان. میں نے کچھ آیات مبارکہ اور احادیث مبارکہ آپ کے سامنے تلاوت کی ہیں، ان سے پہلے کچھ تمہید میں عرض کروں گا کہ اللہ رب العزت نے دو احسانات ہم پر ایسے فرمائے ہیں جن میں ہمارے اختیار، ہمارے عمل، ہماری خواہش، کسی چیز کو کوئی دخل نہیں. اللہ رب العزت قادر مطلق ہیں، فاعل حقیقی ہیں، جو چاہیں کرنے پر قادر ہیں. اللہ رب العزت نے اپنی مرضی سے، اپنی رغبت سے، اپنی رضا سے، اپنی خوشنودی سے ہمیں انسان بنانے کا فیصلہ فرمایا. وہ چاہتے تو ہمیں پتھر بنا دیتے، شجر بنا دیتے، چرند بنا دیتے، پرند بنا دیتے. چونکہ وہ قادر مطلق ہیں، انہیں کون پوچھنے والا ہے. لیکن اللہ رب العزت نے انسان کا انتخاب کیا. دوسرا ایک خاص کرم اللہ تعالیٰ نے ہم پہ یہ فرمایا کہ ہمیں مسلمان گھرانوں میں ولادت عطا فرمائی، ہمیں ماں کی گود سے ہی اسلام نصیب ہوا، جسے پانے کے لیے لوگوں کو عمریں بسر کرنی پڑیں، کتنی دیر کے بعد جا کے انہیں یہ نعمت عطا ہوئی. آپ ایسے ملکوں میں مقیم ہیں جہاں لوگ کفر کے گھٹا ٹوپ اندھیروں میں ڈوبے ہوئے ہیں، تو آپ کو مدرجہ اتم اس چیز کا اندازہ ہوگا کہ یہ نعمت کتنی قیمتی اور گرامایا ہے جو ہمیں مفت میں ہاتھ آ گئی. جب دوستوں کو چیز مفت میں مل جاتی ہے، کسی چیز پہ کوئی محنت نہیں کرنی پڑتی، جس طرح ہمارے بچے ہیں کہ سونے کا نوالہ منہ میں لے کے پیدا ہوئے ہیں، انہیں کیا ادراک ہے، انہیں کیا علم ہے کہ ان کے ماں باپ نے کس طریقے سے اس غنچے کو سینچا ہے. بعین ہی چونکہ یہ نعمت میں بغیر کسی محنت کے ہاتھ آئی، بغیر کسی طلب کے ہاتھ آئی، بغیر کسی کوشش کے ہاتھ آئی، ہم اس کی قدر نہ کر سکے. اب ہمارے اوپر کیا چیز لازم ہے اور کیا چیز ضروری ہے، کیونکہ اتنی گراں مایہ نعمت جو اللہ رب العزت ہمیں عطا فرمائی ہے، اسی کے ساتھ ایک ایسا دشمن ہماری گھات میں مقرر فرما دیا ہے جو ہماری آخری سانس تک ہمارا ایمان ہم سے چھیننے کے درپا ہے. دوستو، ہم سب یہ وعدہ اللہ تعالیٰ سے کر کے آئے ہیں، ہم قرآن کریم میں پڑھتے ہیں، اسی سے ہمیں یہ علم ہوتا ہے. الست بربکم قالوا بلا، ازل سے لے کر ابد تک جو ارواح اللہ تعالیٰ نے اس دنیا میں بھیجنی ہے، ان سب کو اکٹھے پیدا فرما کر ان سے یہ وعدہ لیا ہے کہ بتاؤ تمہارا رب کون ہے. ہم سب اللہ کے رب ہونے کا وعدہ کر چکے ہیں، اب یہ ہمیں وعدہ بھولا ہوا کیوں ہے؟ इसलिए कि हमने इस ईमान की चिंगारी को फरोजा रखने के लिए किसी फिक्रमंदी की ज़रूरत ही महसूस नहीं की। हम उन चीज़ों की तलब में लगे रहे, उन चीज़ों की जस्तजू में लगे रहे जिसका वादा अल्लाह रब्बुल इज़्ज़त ने हमारे पैदा होते ही हमारे साथ कर दिया है कि जो रिस्क हमारा मकसूम है, जो उम्र हमारी मकसूम है, वो हमें मिल के रहेगी। इंसान की मौत उस वक्त तक वाक़ नहीं होगी जब तक वो आखिरी दाना चुग नहीं लेता जो अल्लाह ताला ने उसके लिए मुकर्रर कर दिया। अल्लाह रब्बुल इज़्ज़त ने कुरान करीम में इरशाद फरमाया वमा खलक़तल जिन्ना व इंसा इल्ला लियअबुदून, के इंसान और जिन्नात को मैंने पैदा ही किया सिर्फ इसलिए कि वो मेरी इबादत करें। और फिर जिन्नात को इबादत का मुकल्लफ किया, उनको ये तहम्मुल अता ने फरमाया कि वो ज़िक्रुल्लाह का तहम्मुल कर सकें। और ये जिक्र की नेमत खालिस इंसानों को अता फरमाई। और ये जो आयत मुबारक मैंने तलावत की है, ये तसव्वुफ की अक्सर कुतब में इसको रासुल माल कहा जाता है। 200 के करीब आयत मुबारक हैं अल्लाह रब्बुल इज़्ज़त ने जो कुरान करीम में अमर के सीगे में इरशाद फरमाई हैं, जिनमें अल्लाह रब्बुल इज़्ज़त ने जिक्र के लिए अमर का सीगा इस्तेमाल फरमाया है। और इस अमर का इतलाक मुख्तलिफ जहत में है। कुरान शरीफ पढ़ना भी जिक्र में शामिल है, जो हम एक दूसरे को नसीहत करते हैं ये भी तबलीग में शामिल है, जो हम अस्कार लिसानी करते हैं, तस्बीहात करते हैं, वो भी इसमें शामिल हैं। और ये जिक्र भी इसमें शामिल है जिसका तस्करा आपके सामने अभी किया जाएगा। वो जिक्र कौन सा है? वो एक कल्बी जिक्र है, वो ऐसा जिक्र है जिसे मलाइका मुकर्रबीन भी नहीं सुन सकते। और यही वो चीज़ है जो इस आयत मुबारका में सूरह आले इमरान की अल्लाह रब्बुल इज़्ज़त इरशाद फरमाते हैं, तारीफ करते हैं उलिल अलबाब की, कि अकल वाले लोग कौन से हैं। हम तो अकल वाले लोग उनको समझते हैं जिनके पास इल्म है, हम अकल वाले लोग उनको समझते हैं जिनके पास रिस्क की फरावानी है, हम अकल वाले लोग उनको समझते हैं जिनके पास दुनिया की फरावानी है। लेकिन अल्लाह रब्बुल इज़्ज़त इसका फैसला कुछ और तरह से फरमा रहे हैं कि उलिल अलबाब अकल वाले लोग वो हैं, अल्लज़ीन यज़्कुरून अल्लाह, वो लोग जो अल्लाह को याद करते हैं, अल्लाह का जिक्र करते हैं, क़ियामों व क़ुऊदों व अला जुनूबिहिम, खड़े हों, बैठे हों, लेटे हों, तीनों कैफियात में अल्लाह को याद करते हैं। और उसके साथ क्या करते हैं? या तो फ़क्करून फ़ी ख़ल्क़ अस्समावाति वल अर्ज़, गौर करते हैं आसमान और ज़मीन की तख्लीक में कि ये आसमान और ज़मीन अल्लाह रब्बुल इज़्ज़त उन्हें बनाए हैं, किस तरह बनाए हैं, इसमें तदब्बुर करते हैं। और उसके बाद क्या सोचते हैं, क्या कहते हैं? सुबहानक, पाक है तेरी ज़ात, फ़क़ीना अज़ाब अन्नार, पस हमें जहन्नम की आग से बचा। हम सब जन्नत के बासी हैं, चाहे मुस्लिम हों, गैर मुस्लिम हों, जितने भी इंसान हैं सारे जन्नत के बासी हैं और जन्नत से इस दुनिया पर भेजे गए। अब शैतान हमारी मंजिल खोटी करने की कोशिश करेगा और हमने अपनी मंजिल को खरी करने की कोशिश करना है कि हम इस ईमान की मशल को जो अल्लाह ताला ने हमें इनाम के तौर पे अता फरमाई है, इस ज़माने की आलूदगी से बचाकर हिफाजत के साथ अपने आखिरी सांस तक ले जाएं। और फिर कौन सी कामयाबी हमारी मुंतज़र है, वो जा बजा अल्लाह ताला के वादे हैं। और उन पर यकीन इसलिए नहीं आता कि हम जो काम दुनिया में करते हैं उसका नकद सौदा देख लेते हैं। इसका सौदा जब हम करके देखेंगे, जैसा हम खरबूजा खाते हैं, आम खाते हैं, हम जब तक खा नहीं लेते हमें उसकी खूबियों का, औसाफ का पता नहीं चलता। ये आम कितना खुशनुमा है, कितना लजीज है, मैं 2 घंटे आपको सुनाता रहूँ इसके औसाफ, इसके मुनाकब, तो आपको उस वक्त तक समझ नहीं आएगा जब तक वो आम खा के नहीं आप देखेंगे। वैन ही ये दौलत ऐसी है दोस्तों, ये अल्लाह के जिक्र की दौलत ऐसी है, ये कल्ब की दौलत ऐसी है कि जब तक आदमी इस मैदान में उतरता नहीं है उस वक्त तक इसकी हकीकत को पहुंच नहीं सकता। जब देख न सकते थे तो दरिया भी था कतरा, जब आंख खुली कतरा भी दरिया नजर आया। जब आदमी अनजान होता है, दूर से देखता है, तो उसे बड़े बड़े दरिया, बड़े बड़े समुंदर भी कतरे की मानंद महसूस होते हैं। लेकिन जब वो इल्म के समुंदर में गौता सन होता है तो उसे पता चलता है कि इल्म कितना बड़ा समुंदर है। जब डॉक्टर डॉक्टरी बनने से पहले समझता है महज 5 साल हैं, लेकिन जब 5 साल गुजार लेता है फिर उसे पता होता है कि और कितनी मंजिलें हैं जो उसे अबूर करनी है। इसी तरह कोई इंजीनियर बनता है तो इंजीनियर बनने के बाद उस पर इल्म के मजीद जो है खजाने वाह हो जाते हैं। इसी तरह कोई अकाउंट्स में, دینی علوم میں، دنیاوی علوم میں، ہر جگہ آپ کو دیکھیں گے پرت کے پرت کھلتے چلے آتے ہیں. بعین ہی یہ علم ایک ایسا علم ہے جسے علم لدنی کہتے ہیں، جو حاصل کرنے کے بعد ہی اندازہ ہوتا ہے کہ یہ کتنا عمیق علم ہے اور کتنا فائدہ مند اور سود مند علم ہے. اور یہ ایک ایسا اساسی علم ہے جس کے اوپر ہر چیز کی عمارت کھڑی ہے، چاہے وہ ہماری دنیا ہے، چاہے وہ ہمارا دین ہے. کیونکہ اللہ رب العزت نے جو ہمیں مانگنے کا طریقہ سکھایا ہے، اس میں کیا سکھایا ہے؟ ربنا آتنا فی الدنیا حسنتا و فی الآخرۃ حسنتا و قنا عذاب النار. دنیا بھی ہم اچھی مانگتے ہیں اللہ رب العزت سے، آخرت بھی اچھی مانگتے ہیں. اب یہ دونوں چیزیں اچھی کس طرح سے بنیں گی؟ جب ہم اس چیز کو درست کر لیں گے، اپنے قلب کا قبلہ درست کر لیں گے، جیسا کہ میں نے اس سے اگلی آیت مبارکہ تلاوت کی ہے سورہ رات کی، الذین آمنوا وتطمئن قلوبهم بذکر اللہ، وہ لوگ جو دلوں کو اطمینان دیتے ہیں اللہ کے ذکر کے ذریعے، ان کے بارے میں اللہ تعالیٰ کیا فرماتے ہیں؟ الا بذکر اللہ تطمئن القلوب. خوب غور سے سن لو کہ ذکر الہی میں اللہ تعالیٰ کا، اللہ کے ذکر ہی میں دلوں کا اطمینان پوشیدہ ہے یا مضمر ہے. اب اس کو پانے کے لیے ہمیں کس طرح سے محنت کرنی ہے؟ وہ چیز حدیث جبرائیل میں اس طرح سے آئی ہے کہ حضرت جبرائیل علیہ السلام انسانی شکل میں سرکار دو عالم کے پاس تشریف لائے، اور صحابہ اس سے لا علم تھے، سرکار دو عالم واقف تھے. یہ انہوں نے بعد میں بتایا کہ حضرت جبرائیل علیہ السلام تمہیں دین سکھانے کے لیے آئے تھے. انہوں نے پہلا سوال آپ صلی اللہ علیہ وسلم سے کیا، مل ایمان، کہ ایمان کیا ہے؟ آپ صلی اللہ علیہ وسلم نے کلمہ شہادت پڑھا. پھر انہوں نے سوال کیا مل اسلام، آپ صلی اللہ علیہ وسلم نے پانچ ارکان بیان فرمائے. پھر انہوں نے کہا مل احسان، تو انہوں نے یہ الفاظ پڑھے جو میں نے آپ کے سامنے ابھی پڑھے ہیں، انت عبد ربک، تو اپنے رب کی عبادت اس طرح سے کر، کانک تراہ، گویا تو اللہ کو دیکھ رہا ہے. فَإِن لَّمْ تَكُن تَرَاهُ، اگر ایسا نہیں ہے کہ تو اسے دیکھ رہا ہے، فَإِنَّهُ يَرَاكَ، بال یقین وہ تو تمہیں دیکھ رہا ہے. یہ کیسی چیز ہے جسے سمجھنا ہمارے لیے انتہائی سہل اور آسان ہے. جب ہم دیکھتے ہیں کہ ایک دفتر میں ہم کام کرتے ہیں، وہاں پہ ہمارا ایک افسر ہے، وہ ہمارے سامنے جب موجود ہوتا ہے تو ہمارے کام کرنے کی کارکردگی میں فوری تبدیلی آ جاتی ہے، اور جب موجود نہیں ہوتا ہم بے فکر ہو جاتے ہیں. چونکہ وہ عین یقین میں سامنے آ جاتا ہے تو ہم فکر مند ہو کے کام کرتے ہیں، اور جب وہ ہماری آنکھوں سے اوجھل ہو جاتا ہے ہم اپنے کام میں سست ہو جاتے ہیں. اس کے مقابلے میں اللہ رب العزت جو ہیں وہ بار بار قرآن کریم میں فرما رہے ہیں، اور بار بار یہ یقین دلا رہے ہیں کہ میں ہر وقت تمہارے ساتھ ہوں. اب یہ یقین جب تک نہیں آئے گا ہمیں، اور یہ یقین آئے گا جب قلب پر سے یہ گرد اترے گی، جو زمانے کی گرد ہمارے دلوں کے اوپر ہے، یہ جب تک نہیں اترے گی وہ بات سمجھ نہیں آئے گی. اس کے لیے نسخہ سرکار نے خود بتایا، لِكُلِّ شَيْءٍ سَقَالَةٌ سَقَالَةُ الْقُلُوبِ ذِكْرُ اللَّهِ، کہ ہر چیز کو کوئی دوسری چیز چمکاتی ہے. یعنی ہم دیکھتے ہیں کہ برتن صاف کرنے ہیں، اس کے کوئی اور محلول ہیں، کپڑے صاف کرنے ہیں اس کے لیے کوئی اور محلول ہیں، اس طرح گاڑی کو دھونا ہے تو اس کے لیے کوئی اور محلول ہیں، جوتوں کو چمکانا ہے تو اس کے لیے کوئی اور پالش ہے، فرنیچر کو چمکانا ہے تو اس کے لیے کوئی اور چیز ہے. نہیں، ایک چیز کے ساتھ دوسری چیز کو ہم چمکتا ہوا دیکھتے ہیں. تو بعین ہی حدیث سے مبارکہ میں آتا ہے کہ دلوں کو چمکانے کے لیے اللہ کا ذکر ہے. اب یہ چیز سرکار دو عالم کی حیات مبارکہ میں کس طرح حاصل ہوتی تھی؟ اس کی مثال اس طرح سے ہے کہ حضرت حنزلہ رضی اللہ تعالیٰ عنہ، ایک حدیث مبارکہ آتی ہے جس میں فرماتے ہیں کہ بازار میں سے دوڑتے ہوئے مسجد نبوی کی طرف آ رہے ہیں اور مسلسل کہہ رہے ہیں کہ ہمیں منافق ہو گیا، منافق ہو گیا، منافق ہو گیا. حضرت عمر رضی اللہ تعالیٰ نے سنا تو بڑے حیران ہوئے کہ اس کے ایمان کا تو میں خود گواہ ہوں، اور روک کے کہتے ہیں کہ تم کیا کہہ رہے ہو حنزلہ، تمہیں پتہ بھی ہے تمہارے ایمان کی تو میں شہادت دیتا ہوں. تو انہوں نے کہا کہ میں جب سرکار وسلم کی صحبت میں بیٹھا ہوتا ہوں تو میری کیفیت بہت مختلف ہوتی ہے، اور جب میں گھر میں پہنچتا ہوں اپنے بیوی بچوں میں تو وہ کیفیت ختم ہو جاتی. تو انہوں نے کہا یہ حالت تو میری بھی ہے، کہ اس میں نفاق کس کو کہتے ہیں. آگے چلے تو حضرت ابوبکر صدیق رضی اللہ عنہ ملے، انہوں نے کہا یہ کیفیت تو میری بھی ہے. یہ تینوں اصحاب مقدسہ مل کے سرکار وسلم کی خدمت میں حاضر ہوئے اور یہ درخواست گزاری کہ حنزلہ یہ کہہ رہے ہیں اور ہماری بھی یہی حالت ہے، تو اب ہم کیا کریں؟ تو آپ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ اگر یہ کیفیت تمہاری جو میرے پاس ہوتی ہے اگر گھر جانے تک برقرار رہے تو پھر ملائکہ بستروں میں تمہارے ساتھ مسافیہ کریں، یعنی یہ کیفیت آپ صلی اللہ علیہ وسلم کی صحبت میں ایک لہجہ گزارنے سے حاصل ہوتی تھی. اور یہ جمہور کا متفق علیہ عقیدہ ہے, اس میں کسی مذہب کی تخصیص نہیں ہے, کہ ایک ایسا شخص جس نے اپنے سر کی آنکھوں کے ساتھ آپ صلی اللہ علیہ وسلم کی زیارت کی یا سرکار صلی اللہ علیہ وسلم نے اس کی اوپر ایک نظر ڈال دی, وہ نابینا تھا کسی وجہ سے, یہ مرد ہو, عورت ہو, بچہ ہو, ان میں سے کسی بھی شخص کو یہ اعزاز اس ایک لہجے سے مل گیا جسے ہم عربی میں ایک لہجہ کہتے ہیں اور ہم اپنی زبان میں ایک سیکنڈ کہہ سکتے ہیں اس کو, کہ یہ وہ ایک لہجہ اس کو سارے جہانوں سے ممتاز کر گیا. اب ساری دنیا کے اولیاء اللہ مل جائیں, تابعین مل جائیں, تبا تابعین مل جائیں, جن کے درجے مناقب اور مناسب میں کسی کو کوئی کلام نہیں, وہ سارے مل کے ایک ایسی ہستی کے پاؤں کی گرد کو نہیں پہنچ سکتے, کیونکہ وہ ہستی ہے جس نے سرکار صلی اللہ علیہ وسلم کی صحبت پائی ہے ایک لحظے کے لیے. اسے کسی تربیت کا موقع نہیں ملا, اس نے کوئی وقت بسر نہیں کیا آپ صلی اللہ علیہ وسلم کی صحبت میں, اور اس سارے جہانوں سے ممتاز ہو گیا. تو اس کا مطلب کوئی دولت تو آپ صلی اللہ علیہ وسلم کی قرب سے ملتی تھی. اور یہ آپ صلی اللہ علیہ وسلم جب خود غارِ حرا میں تشریف لے جاتے تھے تو کیا چیز اخذ فرماتے تھے, اس میں دیکھیں کہ حضرت جبرائیل علیہ السلام تشریف لائے, جب پہلی وحی نازل ہوئی تو ان سے آ کے فرمایا اقرا, انا ما بقاری, اقرا عربی میں کہتے ہیں کہ پڑھو. انہوں نے کہا میں تو پڑھا ہوا نہیں ہوں, کیونکہ وہ امی تھے. انہوں نے بھینچا ان کو اور پھر کہا کہ کہو انا اقرا, انہوں نے پھر کہا. اس طرح تین دفعہ آتا ہے حدیث مبارکہ میں, تیسری دفعہ میں آپ نے ارشاد فرمایا اقرا, پھر ان کے ساتھ پڑھنا شروع کیا. یہ کیا چیز تھی جو حضرت علیہ السلام نے آپ صلی اللہ علیہ وسلم کے قلب اثر کو منتقل کی؟ یہ قرآن کریم کے بارے میں, قرآن کریم کے اندر ہی یہ درج ہے کہ یہ سرکار دو عالم صلی اللہ علیہ وسلم کے قلب مبارک پر نازل کیا گیا. تو اب یہ اندازہ کریں کہ سرکار صلی اللہ علیہ وسلم کا قلب اثر کتنا قوی, کتنا مضبوط, کتنا اعلیٰ اور کتنا عرفہ ہے, جس نے اللہ رب العزت کے کلام کا تحمل کیا ہے. اب اس قرآن کریم کو سمجھنے کے لیے جب تک ان کی چوتیاں سیدھی نہیں کرے گا, ان چیزوں کو نہیں سمجھے گا جو آپ صلی اللہ علیہ وسلم نے سمجھائی ہیں, اسی طریقے سے اس کو نہیں جانچا جائے گا, اس وقت تک یہ قرآن شریف سمجھ میں نہیں آئے گا. اگر مجرد کوئی ترجمہ پڑھ لے اس کو سمجھ نہیں آ سکتا, اس کو آپ صلی اللہ علیہ وسلم کے عمل میں سے ہی دیکھنا پڑے گا, کہ اس کیونکہ قرآن کریم کی کچھ آیات ایسی ہیں جو دوسری آیات کو منسوخ کر رہی, کچھ آیات مبارکہ ایسی ہیں جو دوسری آیات مبارکہ کی تشریح ہیں. اس کو اسی لیے اس کے اہل فن ہیں جن سے سیکھنا پڑتا ہے. اب سرکار دو صلی اللہ علیہ وسلم اور خلفاء راشدین کے عہد میں ایک اور وصف یہ بھی تھا کہ تمام فیصلے مسجد نبوی سے ہوتے تھے, چاہے وہ دین کے تھے, چاہے وہ دنیا کے تھے, چاہے وہ دل کی دنیا کے تھے, چاہے وہ باہر کی دنیا کے تھے, اور ساری چیزوں کا منبع آپ صلی اللہ علیہ وسلم کی ہستی تھی اور ان کے بعد خلافہ راشدین تھے. لیکن جب یہ معاملہ تابعین تابعین تک پہنچا تو آہستہ آہستہ یہ چیز بٹنا شروع ہو گئی. پھر آپ نے دیکھا کہ پہلے فقہا کو علیحدہ کام کرنے کی ضرورت پیش آئی, ایک صدی پوری فقہا کی محنت میں گزری, پھر ایک صدی پوری محدثین کی محنت میں گزری. ادھر یہ علم کے خزانے بانٹے جانے لگے, ادھر جو ہمارے خلافا تھے, پہلے اموی تھے پھر عباسی تھے, یہ فتوحات میں لگ گئے, انہوں نے خالصاً دنیا کا کام سنبھال لیا. اب ایک چیز جو بالکل اوجھل ہو گئی, جو سرکار صلی اللہ علیہ وسلم تابعین اور تبا تابعین کے دور میں صحبت سے میسر آ رہی تھی, وہ یہ دولت تھی, دل کی دولت. اس کے لیے پھر صوفیہ نے کام کرنا شروع کیا. امام حسن بصری رحمۃ اللہ علیہ تابعین میں سے ہیں جن کے وقت سے اس چیز کا ادراک کیا گیا کہ وہ دولت اب معدوم ہو رہی ہے, اب کیا کیا جائے, اب یہ کیا جائے کہ یہ دل جو ہے اس کو اسی طرح آباد کیا جائے, اس کا تعلق اسی طرح سرکار دو عالم صلی اللہ علیہ وسلم کے ساتھ جوڑا جائے, تاکہ اللہ تعالیٰ کے ان فیوض کو پانے کا موجب بن سکے جس کا تذکرہ اللہ رب العزت نے خود قرآن کریم میں فرما دیا. اور یہی چیز جو ہے, جس طرح چار فقہا کے مذاہب پائے جاتے ہیں, جس میں سب سے پہلے امام حنیفہ ہیں, ان کے ہم اثر امام مالک رحمۃ اللہ علیہ ہیں, پھر ان کے بعد ان کے شاگرد رشید امام شافعی رحمۃ اللہ علیہ, پھر ان کے شاگرد رشید امام حنبل رحمۃ اللہ علیہ. اسی طرح محدثین دیکھیں, جن میں محدثین کی بڑی لمبی قطار ہے, جن میں یہ چھ جو ہیں سہا ستہ, انہوں نے بڑا درجہ پایا ہے, اور ان میں سب سے اونچا درجہ امام بخاری رحمت اللہ علیہ، امام مسلم رحمت اللہ علیہ نے پایا کہ انہوں نے بڑی محنت کی، اور ایسے اصحاب فن ہیں کہ واحد اللہ رب العزت نے اسلام کے پرستاروں کو یہ دولت بخشی ہے جس میں اسماء اور نجال کا فن پایا جاتا ہے، جو آج بھی مدارس کے اندر جنہیں ہم بڑی کم نگاہی سے دیکھتے ہیں، احادیث مبارکہ پڑھتے ہیں، انہیں آج بھی ان کے اساتذہ سرکار دو عالم سے لے کر اپنی ذات تک پوری اسنا سناتے ہیں کہ انہوں نے کس سے سنی، انہوں نے کس سے سنی، انہوں نے کس سے سنی، انہوں نے کس سے سنی. اور بخاری شریف کو ارفع درجہ کیوں حاصل ہے کہ انہوں نے لاکھوں احادیث اکٹھی کیں اور چند ہزار احادیث کو اس میں سے گزار کے آگے ہم تک پہنچایا، باقی احادیث کو قبول نہیں فرمایا. اور حالانکہ ان میں سے صحیح احادیث بھی تھیں، لیکن جہاں کسی راوی کے سچ ہونے پہ تھوڑا اندیشہ گزرا یا اس طرح کا واقعہ پیش آیا، جیسا کہ کتب روایت میں تاریخ کی آتا ہے کہ امام بخاری رحمۃ اللہ علیہ ایک شخص کی بڑی تعریف سن کر حدیث مبارکہ حاصل کرنے کے لیے پہنچے، تو وہ شخص اپنے گھوڑے کو گھاس دکھاتا ہوا جا رہا تھا، وہ وہیں سے لوٹ گئے. تو لوگوں نے بتایا کہ یہ تو بہت نیک آدمی ہے، بڑا تقوی والا ہے اور اس کے پاس بڑی سند والی احادیث ہیں. تو انہوں نے کہا کہ جو شخص اپنے گھوڑے کو دھوکہ دے سکتا ہے، میں اس سے حدیث لینے سے گریز کرتا ہوں، کہیں اس میں کوئی اندیشہ نہ آ جائے. اس درجے کے احتیاط کرنے والے تھے. اور ان کی والدات کس درجے کی تقوی والی تھیں کہ امام بخاری رحمۃ اللہ کی والدہ ماجدہ ارشاد فرماتی ہیں کہ میں نے اپنے بچے کو کبھی دودھ نہیں پلایا جب تک میں باوضو نہیں تھی، تبھی ایسی ہستیوں نے جنم لیا. اور اسی طرح یہ متوازی کام ہوا ہے، ادھر فقہ کا کام ہوا، ادھر احادیث کا کام ہوا، اور پھر اس طرف یہ ملکوں کے ملک فتح ہونے شروع ہو گئے، اور اس طرف جو ہے یہ جو جھول آ رہا تھا اس کو پورا کرنے کے لیے اہل اللہ عارفین کاملین کا پورا ایک گروہ آپ دیکھیں گے جو چل رہا ہے. آج سے سوا سو سال پہلے اللہ تعالیٰ ان کی قبر کو نور سے بھرے، حضرت الیاس رحمۃ اللہ علیہ جنہوں نے تبلیغ کے کام کا آغاز کیا، اس سے پہلے آپ دیکھیں کہ تبلیغ ہو کیسے رہی تھی، اس کا یہ پورا عرصہ جو ہے صدیوں پہ محیط ہے. اس دور میں کس طرح تبلیغ ہوئی، کیوں کہ یہ جو ہم پہ الزام عائد کرتے ہیں مستشرقین، اس میں کوئی صداقت نہیں ہے. کیونکہ اگر تلوار کے ذریعے اسلام پھیلایا جانا ہوتا تو آپ کا کیا خیال ہے، مغلوں نے یا تغلقوں نے یا لودھیوں نے، انہوں نے اسلام پھیلایا، انہوں نے ان لوگوں کو مسلمان بنایا. آج جو ہم لوگ مسلمان ہیں، ہم ان اہل اللہ عارفین کاملین کی محنت کی وجہ سے مسلمان ہیں جو اس بر صغیر میں آئے. اور اس سے پہلے اگر پیچھے جا کے دیکھیں تو منگولوں کا زمانہ ہے، منگول ایک آندھی اور طوفان اور ایک عذاب الہی بن کے مسلمانوں پہ نازل ہوئے. ہلاکو خان نے بغداد کو کس طرح تاخت و تاراج کیا ہے، تاریخ کے صفحات اسے بیان کرتے ہیں اور آپ بھی لوگ پڑھتے ہیں. اب اس وقت 88 سال کا عرصہ ایسا ہے کہ آپ کو ایسے لگ رہا تھا جیسے اسلام کا سورج غروب ہونے والا ہے. اس وقت اہل اللہ کس قدر پریشان تھے اور کس قدر فکر مند تھے کہ اب کس طرح اسلام کا یہ پودا دوبارہ جو ہے واپس آ جائے. اس وقت کس طرح یہ محنت ہوئی، کون سا گروہ تھا، کون سی تلوار تھی یا کون سی تبلیغ تھی جس نے منگولوں کی اس بے زور منہ زور حکومت کا رخ بدل کے رکھ دیا. یہ حضرت شرف الدین رحمۃ اللہ علیہ کی ہستی تھی. جو الغو خان اس وقت پوتا تھا ہلاکو خان کا اور ایک میدان میں فروکش تھا اپنی فوجوں کے ساتھ، 90,000 فوجیں اس کے ساتھ تھیں، انہوں نے جا کر فجر کے وقت اذان دے دی. ان کے اذان دیتے ہی تہلکہ مچ گیا. الغو خان اپنے بسترے استراحت سے اٹھا اور غصے سے آگ بگولا ہو گیا کہ کون شخص ہے جس نے کوئی راگ چھیڑا اور مجھے نیند سے بیدار کر دیا، گرفتار کر کے لاؤ. وہ ایک نحیف و نظار بزرگ سفید ریش شخص ان کو پیش کیا گیا، تم کون ہو کہ میں ایک اللہ کا بندہ ہوں اور اپنے اللہ کو پکارتا ہوں، جس طرح تم ان کے حکمران ہو، تمہیں یہ القابات سے پکارتے ہیں، ہم اپنے اللہ کو پکارتے ہیں. اب اس کے پاس حاضری کا وقت آیا، میں اس کے پاس حاضری کے کلمات پڑھ رہا ہوں. اس نے الغو خان نے کہا، باتیں تم بہت اچھی کرتے ہو لیکن ہم باتیں کرنے والے اور باتیں سننے والے لوگ نہیں ہیں، ہم شجاعت والے لوگ ہیں، ہم صرف شجاعت کی زبان سمجھتے ہیں. اگر تم شجاعت رکھتے ہو تو اپنی شجاعت کا مظاہرہ کرو، ورنہ کمزوروں کو ہمارا کام ہے کچل دینا اور مسل دینا، کمزوروں کی بات ہم نہیں سنتے. اگر تم نے یہ ثابت کر دیا ہم سے زیادہ شجاع ہو، جو بات کہو گے مان لیں گے، اور جب اگر تم نے یہ ثابت کر دیا تم ہم سے کمزور ہو تو ہم تمہیں پامال کر دیں گے. انہوں نے کہا، منظور ہے، اس کا فیصلہ کیسے ہوگا؟ انہوں نے کہا، جو ہمارا سب سے طاقتور اور تنومت بندہ ہے اس کے ساتھ تمہیں اکھاڑے میں اترنا ہوگا، اگر تم اسے شکست دے دو گے. اب کہاں وہ ایک نحیف و نزار بزرگ جنہوں نے زندگی میں کبھی کوئی کشتی نہیں کی, کبھی کسی سے کوئی پنجہ آزمائی نہیں کی, اور کہاں وہ ان کا ہٹا کٹا سب سے طاقتور آدمی جس کو انہوں نے ان کے مقابلے میں اتارنا تھا. انہوں نے کل کا وقت مقرر کر دیا, آج ایک دن کی تمہیں مہلت ہے, تم اپنی تیاری کر لو. پوری رات حضرت شرف الدین رحمۃ اللہ علیہ سجدے میں گر گئے, اللہ کے سامنے گریہ زاری کرتے رہے کہ 90,000 لوگ اگر اسلام پہ واپس نہ آئے تو تیرا نام لینے والا کوئی نہ ہو. اللہ رب العزت مقلب القلوب ہے, آج ان کے قلوب کو بدل کے رکھ دے. اور صبح جب اکھاڑے میں اترے ہیں تو ان کا جو سب سے مضبوط ترین آدمی تھا, اس نے جب ان کے پنجے میں پنجہ دیا, دونوں نے مصافیہ کیا, جو کہ طریقہ رہا ہے ہمیشہ اس میں بزم رزم میں کہ جب ہاتھ سے ہاتھ ملاتے ہیں, پہلے شاہ سوار بھی اسی طرح ملاتے تھے اور پہلوان بھی اسی طرح ملاتے تھے, تو انہوں نے جب ہاتھ ملایا تو انہوں نے ہاتھ اس طریقے سے پکڑ لیا جس طرح لوہے کے شکنجے میں کوئی ہاتھ آ جاتا ہے. اب ہاتھ چھوڑ کے کوئی دعوی چلانا تھا, اب وہ ہاتھ چھوانے کے لیے پسینے پسینے ہو گیا اور وہ ہاتھ چھوانے میں ناکام ہو گیا. اب اسے بڑی شرمندگی ہو رہی ہے کہ ابھی کوئی دعوی ہی نہیں کھیلا اور میرا ہاتھ ہی نہیں چھوٹ رہا ان کے ہاتھ سے, تو میں کیا کروں. تو اس نے اپنی پوری طاقت پورا زور لگایا ہاتھ چھڑانے کے لیے. جب وہ ایک ایسے پوسچر پہ یا ایسی پوزیشن پہ آ گیا کہ حضرت شرف الدین رحمۃ اللہ نے محسوس کیا کہ میں اس کا ہاتھ چھوڑ دوں تو اب یہ نہیں بچ سکے گا, انہوں نے ہاتھ چھوڑ دیا, وہ تیورا کے گرا اور وہیں اس نے جان آفری کے سپرد کر دی. اور اس ان منگولوں کی کمال یہ دیکھیں کہ الغو خان نے یہ کہا اس کی پرواہ نہ کرو, یہ شجاع ترین آدمی ہے, جو یہ کہتا ہے وہ سن. انہوں نے کہا اب آپ کہیں کیا کہتے ہیں, انہوں نے کہا لا الہ الا اللہ, ساری فوج نے پڑھ دیا لا الہ الا اللہ, کیونکہ ان کا بادشاہ پڑھنے کے لیے تیار تھا. دوستو یہ کیا طاقت تھی, یہ کیا دولت تھی. آپ کا کیا خیال ہے کہ خالی ان کے اس عمل سے وہ لوگ قائل ہو گئے تھے؟ وہ پوری رات ان کے قلوب پہ محنت کرتے رہے تھے, اور یہی طریقہ تھا اولیاء اللہ کا, یہی طریقہ تھا جس پہ چل کے دکھایا انہوں نے. اسی طرح انہوں نے رزم سجائی ہے, اسی طرح انہوں نے بزم سجائی ہے. انہوں نے کوئی تلواروں سے یہ قلوب فتح نہیں کیے, انہوں نے اقوال سے تقریروں سے قلوب فتح نہیں کیے, انہوں نے قلوب پہ محنت کر کے قلوب کو فتح کیا ہے. اور اس وقت وہ اپنے اللہ کے نام کا حصار باندھ کے کھڑے تھے, اس وقت 90,000 بھی مل کے ان کو کھینچنے نہیں کھینچ سکتے تھے, کیونکہ اللہ تعالیٰ کی طاقت ان کے پیچھے کھڑی تھی. اللہ تعالیٰ ان کو اس وقت یہ چیز دکھانا چاہ رہے تھے کہ میں 90,000 کے ذریعے ہی اسلام پھیلا دوں گا. وہ جو کفر کا جھنڈا لے کے آئے تھے, جنہوں نے اسلام کو مٹانے کا تہیا کیا ہوا تھا, جب اللہ تعالیٰ یہ فیصلہ کر لیتے ہیں تو اللہ تعالیٰ کے فیصلوں کو کون بدلنے پہ قادر ہے. جب یہ انسان سمجھ لے کہ میری محنت سے یہ ہوگا, جب انسان یہ سمجھ لے کہ اس گروہ کی محنت سے یہ ہوگا, وہ وہیں پہ خطا کھا جاتا ہے. کسی کی محنت سے کچھ نہیں ہوگا, اگر ہوگا ہوگا تو صرف اور صرف اللہ کی مرضی سے ہوگا. جب یہ یقین آ جائے دل کے اندر کہ ایک فیصلے اللہ تعالیٰ کرتے ہیں, یہی وجہ ہے کہ جو ان کے بڑے ہیں تبلیغی جماعت کے, جو اس بات کو سمجھتے ہیں, جو عمومی لوگوں میں بات نہیں کی جاتی, کیونکہ عام آدمی اس چیز کا تحمل ہی نہیں رکھتا. اس کے سامنے بات آپ پیش کیا کریں گے. ان کا کہنا آج بھی یہی تھا, آج سے برسوں پہلے بھی یہی تھا, کہ جس دن اس عالم کے اندر 313 قلوب ان قلوب پر پورے آ جائیں گے جو اصحاب بدر کا ایمان تھا, اللہ تعالیٰ ہدایت کے فیصلے پورے عالم کے لیے فرما دیں گے. اصل میں یہ ایمان ایک ایسی دولت ہے جو ہر لحظہ یا تو گھٹتا ہے یا بڑھتا ہے. اب اس ایمان کو بڑھانا ہمارے اپنے ہاتھ میں ہے, اور گھٹا تو یہ رہا ہی ہے ہر وقت شیطان, وہ تو اس کام میں لگا ہوا ہے. حدیث مبارکہ میں آتا ہے کہ اس نے اپنی ایک سونٹ آدمی کے قلب کے اوپر رکھی ہوئی ہے, جب اس کو ذاکر پاتا ہے تو سونٹ پیچھے ہٹا لیتا ہے, اور جب اس کو غافل پاتا ہے تو اندر لگا ڈال دیتا ہے. اور اس دنیا کی حقیقت اللہ رب العزت خود قرآن کریم میں ارشاد فرمائی ہے, جس کا مفہوم اس طرح سے ہے کہ اگر اس دنیا اور دنیا کے اندر جو کچھ ہے اس کی قیمت اللہ تعالیٰ کے نزدیک مچھر کے پر کے برابر ہوتی تو کافروں کو اس میں سے ایک گھونٹ نہ پلاتا. ہم غلطی یہاں سے کھاتے ہیں, امریکہ بڑی طاقت ہے, برطانیہ بڑی طاقت ہے, آسٹریلیا بڑی طاقت ہے, مسلمان بڑے کمزور ہیں. طاقت کے فیصلے تو اس چیز پر ہیں ہی نہیں. اللہ تعالیٰ کے ہاں نہ دولت پر فیصلے, نہ کثرت پر فیصلے. اگر سارا جہان مل کے ایک قتل پہ راضی ہو جائے اور وہ قتل ناجائز ہو, تو اللہ تعالیٰ پورے جہان کو جہنم میں جھونک دیں گے, اللہ تعالیٰ کو کوئی پرواہ نہیں. اللہ تعالیٰ وہ اس قدرت کے حامل ہیں کہ اگر اللہ رب العزت ایک جرم کی سزا میں ان سارے لوگوں کو ختم کر دیں تو بھی اس کو پوچھنے والا کون, اور اگر چاہیں تو ایک کے پیچھے کھڑے ہو جائیں تو ان کو پوچھنے والا کون ہے. اللہ رب العزت کے رحم کو درخواست کرنے کی ضرورت, کیونکہ یہ اصل میں محبت کا راستہ ہے. جس طرح ہم دیکھتے ہیں ہم خطا کرتے ہیں, غلطی کرتے ہیں, پھر ماں کے قدموں میں جا کے گرتے ہیں, ماں بھول جاتی کہ اس نے کتنی بڑی خطائیں کی تھیں. اللہ تعالیٰ 70 ماؤں سے زیادہ بندے کے ساتھ پیار کرتے ہیں. آپ اس کے اس رحم والی صفت کے اندر آ تو جائیں, اس دائرے میں آئے تو سے ایک آدمی اس کی رحمت مانگنے کے دروازے سے باہر کھڑا رہے, اس رحمت کو مانگنے کی کوشش ہی نہ کرے اور یہ کہتا رہے اللہ تعالیٰ غفور الرحیم ہے, مسلسل اس کی نافرمانی کی کوشش کرتا رہے, تو اس سے کیا بھروسہ ہے کہ اسے اگلا سانس آنا کہ نہیں آنا, وہ کس امید پر اور کس آس پر یہ غلطیاں کر رہا ہے. اب یہ بات سمجھ میں تب آئے گی جب یہ دل کی دنیا جاگے گی اور اللہ تعالیٰ کے ہاں یہ فیصلے نہ کثرت پہ ہوتے ہیں نہ قلت پہ ہوتے ہیں. اللہ تعالیٰ خود قرآن کریم میں ارشاد فرماتے ہیں قلیل اما تشکرو, کہ بہت کم لوگ ہیں جو میرا شکر ادا کرتے ہیں. قلیل من عبادی شکور, میرے بندوں میں سے بہت کم ہے جو میرا شکر ادا کرتے ہیں. تو آپ تو دیکھیں کہ کروڑوں لوگ شکر ادا کر رہے ہیں, اللہ تعالیٰ کے ہاں اس کی کیا تعریف ہے. یہ جو کثیر لوگ ہیں اللہ تعالیٰ ان کو کثیر گن رہے ہیں. ایک واقعہ ہے پرانے وقتوں کا, بڑی ہستی تھے اس زمانے کی, حج کرنے کے لیے گئے. خواب میں انہیں 400,000 لوگ تھے اس وقت, اور ان میں وہ بھی تھے. ان کے دل میں خیال تھا شاید مجھے بھی, میرا بھی حج اللہ تعالیٰ نے قبول کر لیا ہوگا, جیسا ہم سب حج پہ جاتے ہیں گمان کرتے ہیں. انہیں خواب میں نظر آیا کہ فرشتے آپس میں گفتگو کر رہے ہیں کہ اس بار 400,000 بندے آئے تھے, کسی ایک کا حج قبول نہیں ہوا. یہ پرانے وقتوں کی بات. وہ بڑے پریشان ہوئے اور اللہ تعالیٰ نے ان کو ہی بتانا مقصود تھا. تو ایک فرشتے نے کہا لیکن ایک ایسے شخص کی وجہ سے اللہ تعالیٰ نے حج قبول کر لیا ہے جو شخص آیا ہی نہیں ہے حج پر. تو دوسرے فرشتے کہ وہ شخص کون ہے؟ تو انہوں نے باقاعدہ اس کا پتہ بتایا کہ بغداد کے فلاں محلے میں فلانا شخص کسی معمولی سے پیشے سے وابستہ. اب یہ بزرگ جو ہیں یہ بھی بغداد ہی کے تھے, انہوں نے زیادہ سفر باندھا, حج مکمل ہوتے ہی اس شخص کے پاس پہنچے. اب جب اس شخص کے پاس پہنچے تو اسے سمجھ نہ آئے کہ میں کیا کروں, اتنی بڑی ہستی میرے گھر میں جلوہ افروز ہو گئی ہے کہ میں خود بچ جاؤں کہ میں میرے لائق کو خدمت میں کیا آپ کے ان کے میں تمہیں ایک مبارکباد دینے آیا ہوں کہ اللہ تعالیٰ نے تمہیں ایک خوشخبری بھیجی ہے, لیکن میں تب تمہیں سناؤں گا جب تم اسے ایک وعدہ کرو کہ اس کے پیچھے کیا وجہ ہے وہ مجھے تم بتاؤ. اب اس کو تو نہیں پتا کہ وہ کیا کہنے جا رہے ہیں. انہوں نے کہا حضرت میں آپ کو کیسے انکار کر سکتا ہوں, آپ بتائیں تو صحیح. انہوں نے کہا یہ واقعہ ہے کہ اللہ تعالیٰ نے حج پہ جائے بغیر تیرا حج قبول کر لیا ہے. یہ کس وجہ سے ہوئے, تو نے کون سا ایسا عمل کیا؟ تو زارو قطار رونے لگا کہ حضرت میرے عمل کی کیا مجال ہے, مجھے کیا پتا تھا وہ قبولیت کی گھڑی ہے, جو میرے منہ سے الفاظ لکھے ہیں میرے مولا نے قبول کر لیا. یہ اللہ تعالیٰ وہ قادر مطلق ہے کہ اتنے بڑے ولی اللہ کا حج بھی اس معمولی بندے کی وجہ سے قبول کر رہے ہیں. یہاں کوئی دعویٰ ہی نہیں ہے کسی کا. اور وہ عمل کیا تھا کہ اس پرانے برس میں تو جو ہوتا ہوگا, ہم نے تو خود اپنے بچپن لڑکپن میں دیکھا کہ برسا برس لوگ خواب دیکھتے تھے کہ حج پہ چلے جائیں عمرے پہ چلے جائیں, تھوڑے تھوڑے پیسے کر کے جمع کرتے تھے. آج تو آپ ہر گھر میں دیکھتے ہیں حاجی اور عمرے والے ہیں, جب تو ایک حج اور عمرے پہ جانے والے کی زیارت کرنے کے لیے لوگوں کی قطاریں لگی تھی, تانتا بندے ہوتا تھا. چونکہ اب بہت لوگوں سے گھر جا رہے ہیں ہمیں اس کی قدر و منزلت نہیں رہی. ورنہ جو آدمی حج یا عمرہ کر کے آتا ہے 40 دن تک اس کے اندر ان انوارات کا اثر ہوتا ہے, اس کی دعائیں مستجاب ہوتی ہیں, اس سے دعا کروانی چاہیے. اور جو سنت اب ہمارے اندر سے ترک ہو گئی کیونکہ ہم دنیا دار زیادہ ہو گئے, ہمیں یہ ادراک ہی نہیں رہا کہ ہر بندہ جاتا ہے چلو ہم بھی تو جا کے ہی آتے ہیں تو ہم خود کر لیں گے یہ دعا. یہ راز کی بات ہے. تو انہوں نے کہا کہ میں جب حج پہ درہم دینار جمع کر رہا تھا اتنے عرصے سے, ایک موقع آیا کہ میرے پاس اتنا ہی رقم ہو گئی کہ میں حج پہ تیاری میں تھا, تو میں بالکل نکلنے والا تھا کہ میرا بچہ روتے ہوئے گھر میں داخل ہوا 3 سال کا. میں نے کہا بیٹا تم کیوں رو رہے ہو؟ کہتا پڑوس میں گوشت پکا ہوا ہے اور وہ سارے کھا رہے ہیں گھر والے, جب میں نے مانگا تو ایک بچے نے مجھے دے دیا, ان کے والد نے میرے ہاتھ سے چھین لیا, اب میں روتا ہوا آگے. کہتے مجھے گمان گزرا کہ میرا پڑوسی ناخوش ہے تو میرا حج کہاں سے قبول ہوگا. وہ وقت ایسا تھا کہ پڑوسیوں کے حقوق کا بڑا ادراک تھا. کہتے میں گیا, میں نے دستک دی, میں نے کہا حضرت آپ کیا مجھ سے ناراض ہیں؟ انہوں نے کہا آپ جیسے تو اچھا پڑوسی نہیں ہم نے دیکھا, آپ تو ہمیشہ ہمارا خیال رکھتے ہیں. تو انہوں نے کہا پھر کوئی وجہ تو ہم سے ایسی سرزد ہوئی ہے کہ آپ نے میرے بچے کے ہاتھ سے بوٹی چھین لی. تو وہ اس کی کہتے ہیں میرے پڑوسی کی آنکھوں میں آنسو آ گئے. اس نے کہا کہ حضرت خودداری اللہ تعالیٰ کو پسند ہے, ہم نے آپ کو بتانا مناسب نہیں سمجھا کہ ہم پہ فقر و فاقہ کا یہ حال تھا کہ آج مردار ہم نے پکایا تھا, اس مردار کی بوٹیاں ہمیں تو جائز تھیں آپ کے بچے کو جائز نہیں تھی, اس لیے ہم نے چھیننے کی گستاخی کی ہے, ورنہ تو ایسی کوئی وجہ نہیں. انہوں نے کہا ایک لمحہ رکے, कहते मैं गया, वो दिरहम दिनार की थैली ले आया, मैंने उनके कदमों में रख दी कि तुम ये कबूल कर लो, अल्लाह ताला इसके सदके से मेरा आज कबूल कर लेंगे, यकीन का सौदा है। और वो घड़ी कबूलियत की थी। तो कहते मेरे पड़ोसी ने बड़ा कहा कि ना ना हज़रत ये ना करें, उन्होंने कहा अल्लाह ताला है ना आज कबूल करने वाले, वो जाए बगैर भी तो कबूल कर सकते। और वो बात अल्लाह ताला ने किस दर्जे में कबूल की कि वो 4 लाख के 4 लाख जिनमें इतने बड़े शेख, इतनी बड़ी हस्ती, इतने बड़े सूफी शामिल हैं, उनको ये दिखाया कि तुम क्या बेचते हो मेरे सामने। तो अल्लाह ताला के सामने किसका क्या जोर है। अल्लाह ताला कमजोरों का भी वाली है, ताकतवरों का भी वाली है। ये समझने की जरूरत है, ये समझ आ जाने की जरूरत है। इसमें ये एक ऐसा दर्द दिल है जो हमें शायद समझ आ गया है, हम समझाने की कोशिश करते हैं, समझाने में कामयाब होते हैं तो ये अल्लाह ताला की तरफ से, अगर नाकाम होते हैं तो ना हमें वो अल्फाज आते हैं जो हम अदा नहीं कर सके, या जो अल्लाह ताला की मर्जी थी वो बात पहुंचा नहीं सके। यही चीज है, हमारे बुजुर्ग तशरीफ लाते रहे, हम अब तो उनकी सेहत इजाजत नहीं देती, जहां भी गए यही उन्होंने कहा कि टिकट अपनी गिरा से लगा के आते हैं, छुट्टी अपनी लेके आते हैं, वक्त अपना सरफ करते हैं, और सिर्फ इतना अर्ज करते हैं कि ये हमारा दर्द दिल है, वो सिर्फ ये है कि हम इस दुनिया में रहें। कोई नहीं कहता कि अपना काम तरक करें, तिजारत करते हैं तिजारत करें, कारोबार करते हैं कारोबार करें, अपनी मुलाजमत करते हैं मुलाजमत करें, जिम्मेदारी करते हैं जिम्मेदारी करें, ऑस्ट्रेलिया में रहते हैं ऑस्ट्रेलिया में रहें, यूरोप में रहते हैं यूरोप में रहें, अल्लाह वाले बन के रहें। ये अल्लाह वाला बनना नहीं है कि हम दश्त सहरा में चले जाएं, समुद्रों में गुम हो जाएं, ये रहबानियत हमारे दीन में नहीं है। ना सुजर हुसैन ने यह काम किया है, उन्होंने सारे काम करके दिखाए, इसी दुनिया के अंदर से दीन कमा के दिखाए, इसी दुनिया के अंदर से ईमान कमा के ले जाना है। एक शख्स सहरा में रहता हूं, मैंने ज्यादातर जिंदगी अपनी सहरा में गुजारी है, वहीं मुलाजमत की है, तो मैंने तो वहीं के आपको वाकया सुना है कि वहीं लोग दुनिया की मोहब्बत में इतने डूबे हुए हैं कि वो करोड़ों के कारोबार वहीं बैठे कर रहे हैं, दिल तो उतना ही आलूदा है, क्योंकि ये फैसले तो दिल से होते हैं। बुखारी शरीफ की हदीस मुबारक का पहली है अला अमालो बिन्नियात, कि अमाल का दारो मदार नीयत पर है। अब ये नीयत साले कैसे होगी, इस नीयत का इनसार दिल पर है। अब अगर ये दिल अल्लाह के लिए खाली हो जाए, इसे उर्दू में खिलवत दरंजमन कहते हैं, कि दिल का अल्लाह के लिए खाली हो जाना, कि इस ये गैर अल्लाह का मस्कन ना बनने पाए, और हर चीज अल्लाह के अलावा गैर अल्लाह है, और वो खुद ब खुद रुख्सत हो जाती है जिस वक्त अल्लाह रब्बुल इज्जत दिल के अंदर घर कर जाता है। जब अल्लाह की मोहब्बत दिल के अंदर आ जाती है तो दूसरी मोहब्बतें खुद ब खुद पामाल हो जाती है। आप सल्लल्लाहु अलैहि वसल्लम के सामने हज़रत उमर रज़ी अल्लाह अन्हु ने अर्ज की कि मैं दिल पे गौर करता हूं तो मुझे हर शय से ज्यादा आप पे मोहब्बत, आपसे मोहब्बत है, लेकिन मैं अपनी मोहब्बत, अपने नफ्स की मोहब्बत आपकी मोहब्बत से ज्यादा पाता हूं। तो आप सल्लल्लाहु अलैहि वसल्लम बरजस्ता इरशाद फरमाया, जिसका मफहूम हदीस मुबारक की है, कि जब तक तुम अपनी जान से ज्यादा मेरे साथ मोहब्बत नहीं करते तुम्हारा ईमान मुकम्मल नहीं हो सकता। आप सरसम के इतना कहने की देर थी, उन्होंने कहा मैंने अब अपने कल पे निगाह की है तो मुझे महसूस हुआ है कि मुझे हर चीज से ज्यादा आप प्यारे हैं। और यह हदीस मुबारक जाहिर व बाहिर है कि जिस वक्त तक अल्लाह और अल्लाह के रसूल की मोहब्बत, हर चीज की मोहब्बत गालिब नहीं आ जाएगी, उस वक्त तक ईमान मुकम्मल नहीं होगा। अब देखिये, बीवी बच्चों की मोहब्बत जायज है, माँ बाप की मोहब्बत जायज है, अपने रोजगार के हसूल की मोहब्बत जायज है, ये नाजायज मोहब्बतें नहीं है, लेकिन ये हमारा मकसद नहीं है, ये हमारा मकसद ना बन जाए। जब हम अल्लाह से मोहब्बत करेंगे तो फिर ये चीजें उन जायज हदूद के अंदर करेंगे। इसीलिए जो तसव्वुफ है उसका खुलासा जो अहलुल्लाह ने बयान किया और हमारे बुजुर्ग भी करते हैं, वो सिर्फ दो लफ्जों में है, सिद्क मकाल और अक्ल हलाल, जिसको आप हम बहुत अच्छी तरह समझते हैं। सिद्क मकाल अरबी में सच बोलने को कहते हैं, कि आदमी बोले तो सच बोले, झूठ से अपनी जुबान को पास रखे, क्योंकि जब हम बात करते हैं किसी से ना चाहते हुए रंग अमेजी के लिए दो चार बातें और मिला देते हैं, और हमें पता होता है यह अमेजिश हुई है, लेकिन हम उससे लुत्फंदोज हो रहे होते हैं, किस तरह मैंने फलां को बेवकूफ बनाया। इसके बारे में हमारे बुजुर्ग कहते हैं अगर ऐसा इंसान से हो जाए, इंसान है हम खता के पुतले हैं, तो कम अज कम उसका ये तो करे कि एक कुल्ली करके पानी निकाल दे ताकि वो दिल तक असर ना जाए, उससे बचने की कोशिश करे, ये ना मौका हो तो थूक ही दे बाहर जाके कहीं बाई तरफ, ताकि इसका असर दिल पे ना चला जाए। और दूसरी चीज अकल हलाल है, कमाए तो हलाल कमाए, खर्चे तो हलाल खर्चे, खाए तो हलाल खाए। अब ये चीजें तो हमें बहुत पता है, यहां पे रहते हुए हमें अरबों मुल्कों में रहते हुए पता थी कि हलाल खाना किसको कहते हैं, हम स्टैंपे भी देखते हैं, हम वो सर्टिफिकेट भी देखते हैं, लेकिन हम इस चीज से अब इस अहद में वाकिफ नहीं रहे कि हलाल कमाना किसको कहते हैं। हमारी 8 घंटे ड्यूटी है, अगर 4 घंटे में हम आ जाएं, हमने तो 4 घंटे में काम पूरा कर दिया था जी, 8 घंटे वाला। हम ये इस तरह की जो चोरियां कर रहे हैं, क्या ये, अगर हम कहते तकवा हा होना, हदीस मुबारका में आया है, आप सुन, ये इशारा करके बताया दिल की तरफ कि तकवा यहां पर है। इसका फैसला आप खुद कर सकते हैं, जब भी कोई काम ऐसा हो जिसमें आपको शक हो तो अपने दिल पे गौर कर, और दिल कभी भी आपका झूठ पे आपको तस्दीक नहीं करेगा, ये अल्लाह ताला की शान है। मुफ्ती शफी रहमतुल्लाह का वाकया लिखा हुआ है इन्होंने, मुफ्ती तकी उस्मानी मजलूल आलिम अपनी किताब में, कि मेरे वालिद कहते थे कि बाज़ दफा ऐसा होता है कि कोई आप प्रोग्राम के तहत काम करना चाहते हैं, कोई मनसूबाबंदी करना चाहते हैं, आप इस्तखारा कर लेते हैं, लेकिन बाज़ अचानक कुछ चीज सामने ऐसी आती है कि आपने फौरी फौरी फैसला करना होता है। तो साहब, मैं किसी दावत पे हूं, आपने मुझे मधु कर लिया, अब मैं ये खाना खाऊं कि ना खाऊं, अब मैं इस्तखारा करने तो नहीं जा सकता। तो कहते फिर मैंने हमेशा ये तरीका किया और अल्लाह ताला ने मेरी हमेशा सही रहनुमाई फरमाई कि मैं थोड़ी देर के लिए खामोश हो गया, आंखें बंद कर ली, अपने दिल पर निगाह की। अगर मेरे दिल ने ये कहा कि काम सही है तो मैंने कर लिया, अगर मेरे दिल ने कहा कि नहीं सही तो मैंने नहीं किया। ये दिल की कैफियत हम सब की है, लेकिन हम अपने इस दिल की आवाज सुनने की कोशिश नहीं करते, उसे दबा देते। वो दिल की आवाज सुनने की हम कोशिश तभी करेंगे जब इस दिल पे मेहनत करेंगे। ये वो लोग थे जो दिलों पे मेहनत करते थे, और जब उनको रुजू करने की जरूरत पेश आती उनका दिल उस पर सदाकत पे आमीन कह देता था और वो उसको तस्लीम कर लेते थे। तो गर्ज व गायत ये है कि जहां और चीजें बड़ी जरूरी हैं जिंदगी के लिए, उनसे किसी को हटाने की कोई तरगीब नहीं है, वो सारे काम करते रहे, सिर्फ इस जो मैंने बयान किया इस दायरे के अंदर रखे कि उसमें झूठ ना हो और उसमें कहीं खुदा न खास्ता हराम की आमेजिश ना हो। हराम एक ऐसी चीज है जिसके बारे में हजरत हाजी इमदाद अल महाजर मक्की रहमतुल्लाह ने 100 साल से ज्यादा, उनका तो 1799 में विसाल हो गया, अब आप देख लें कि कितने साल उसके ऊपर, 125 साल पहले उन्होंने साला लिखा है, जिसमें एक तमसील बयान की। तमसील का मतलब ये होता है कि एक मिसाल समझाने के लिए बताना, हकीकत नहीं है ये, कि अगर गंदम की एक बोरी में एक दाना हराम का मिला दिया जाए, सिर्फ एक दाना, और उस गंदम का आटा पीसने वाली अगर जन्नत की हूरें हों और उससे आटा गूंदने वाले जिब्राईल अलैहिस्सलाम हों और उससे रोटी पकाने वाली हमारी अम्मा जान सैयदा तुन्निसा फातिमा, तो ज़ारा ज़िया तलाना क्यों ना हो, उस रोटी के खाने वाले की 7 पुश्तों तक हराम का असर नहीं जायल होगा। अब आप बताएं कि आज के जमाने में हम क्या कर रहे हैं, किधर जा रहे हैं। वो तमसील उन्होंने आज से 125 साल पहले बताई है, वो उस वक्त इतनी पुष्टि मानी करते थे हलाल और हराम की कि इसमें शक न गुजर जाए। और ये आसान है, मतलब ये मुश्किल नहीं है, क्योंकि मुश्किल तो तब होता है ना जब इस एक चीज को आदमी ओढ़ना बिछौना बना रहे। अल्हम्दुलिल्लाह हम लोग जो बाहर रह रहे हैं, हम निस्बतन जो कुछ हमारे मुल्क में हो रहा है उससे बेहतर तर्ज अमल पर है, और हमारे इर्द गिर्द भी ऐसी कोई झूठ की दुनिया नहीं सजी हुई। हमें उस चीज को बरकरार रखना है और बेहतर दर्जे में बरकरार रखना है। और दूसरी ये कि हर शख्स जो है ना वो इस्लाम का सिपाही है, इस लिहाज से कि जो लोग इस्लाम को देखते हैं वो मेरे आपके आईने से देखते हैं। मैं जहां पे काम करता हूं, अगर मैं कोई नमाज पढ़ता हूं या मैं कोई खैरात करता हूं, तो लोग मुझे ये देखना चाहते हैं कि मैं अमलन क्या हूं। अगर मैं अमलन अच्छा हूं तो वो कहते हैं कि ये इस्लाम अच्छा है, अगर मैं अमलन अच्छा नहीं हूं तो कहते हैं इस्लाम की ये नुमाइंदगी कर रहे हैं। अब कोई ये तो नहीं कहेगा कि इस्लाम बहुत अच्छा है, मुसलमान खराब है। तो इस्लाम के ऊपर अगर किसी किस्म की तोहमत हमारी वजह से आई तो हम अल्लाह ताला को क्या मुंह दिखा सकें, क्योंकि इन दीन इन अल्लाह इस्लाम, अल्लाह ताला के नजदीक तो जो इस्लाम है वही वाहिद दीन है, कोई और दीन है नहीं। और यहां इससे बेहतर मौका कोई नहीं है कि अगर हम अपने ईमान की मशल को फरोजा रखेंगे तो यकीन करें हमें किसी को चाके कहने की जरूरत नहीं होगी कि तुम इस्लाम ले आओ। अल्लाह ताला उनके दिल के अंदर उसकी हैबिट डाल देंगे। आज तक जो चीजें हुई हैं दुनिया के अंदर बरपा, वो इन्हीं चीजों से हुई है। एक बंदे ने किताब लिखी है और कराची में उसकी रूनमाई की थी, उसमें उसने मुख्तलिफ वाकयात लिखे थे कि किस तरह अल्लाह ताला ने मुख्तलिफ लोगों को मुसलमान होने की आज के अहद के अंदर तौफीक बख्शी है बगैर किसी के कहे। एक ऐसा हिंदू जो इसका गुरु था इंदिरा गांधी का, और जब इंदिरा गांधी मर गई तो उसके लड़कों का गुरु था, उसको ख्वाब में रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम की ज़ियारत हुई और उन्होंने अपने दस्ते उसको मुसलमान कर लिया। अब ये ख्वाब का मामला है सिर्फ, جب اس کی آنکھ کھلی تو وہ ماہیہ بے آب ہو گیا. وہ سیدھا پہنچا وہاں شاہی مسجد دہلی کی کہ مجھے مسلمان کر لے. مجھے اس کا خواب شاہی مسجد کا امام ڈر گیا کہ میں اگر اتنے ہائی پروفائل آدمی کو مسلمان کر لوں گا تو یہ تو مجھے ذبح کر دیں گے ہندو آ کے. انہوں نے کہا تم اس طرح کرو کہ نصاب الدین چلے جاؤ تو لیگ جماعت کا جو مرکز ہے تاکہ ہم پہ تہمت نہ لگے. وہ چلا کہ نظام الدین کے مرکز گیا, وہاں جا کے مسلمان ہو گیا. اور وہ اس نے خود کراچی میں آ کے اپنا واقعہ بیان کیا ہے کہ مجھے سرکار علیہ وسلم نے مسلمان کیا خواب. اب آپ کیا کہیں, اس کے پاس تو کوئی پہنچنے کا سوچ بھی نہیں سکتا تھا, وہ تو ہندوؤں کا گرو تھا. دوسرا واقعہ اس میں لکھا ہے, ایک ہندو بیوہ تھی مدراس جیسی جگہ میں. مدراس ہندوؤں کا گڑھ ہے مسلمان لیکن کافی پست ہیں. اور اس نے کوئی خواب بھی نہیں دیکھا. اس نے اچانک ایک پریس کانفرنس بلائی. وہ ایک بڑے ہائی پروفائل جج کی بیوہ تھی, 60 سال کی اس کی عمر تھی. اس نے ایک پریس کانفرنس بلائی اور اعلان کیا مسلمان ہو رہی ہے. ادھر ہندوؤں میں ایک تہلکہ مچ گیا بھی, مسلمانوں کی بستی ہوتی یا مسلمان آس پاس رہتے ہوتے الزام لگا دیتے, اب کیا کریں. وہ سارے جو پجاری تھے, جو یوگی تھے, جو ان کے گرو تھے, وہ سارے اکٹھے ہو کے اس کے گھر پہ جا پہنچے. انہوں نے کہا کہ مدام, آپ ہندو مذہب میں جس قسم کی تبدیلی مانگتی ہیں ہم کر دیتی ہیں, آپ کو دوسری شادی کرنے کی گنجائش نکال دیتے ہیں, آپ نے کچھ اور کرنا. انہوں نے کہا خدا کے لیے میں رسوا تو نہ کروں, ہم تو منہ دکھانے کے قابل نہیں رہ جائیں گے کہ تم نے ہندوؤں کے گھر میں مسلمان ہونے کا اعلان کر دیا. تو اس خاتون نے جو بات کہی ہے وہ اتنی نادر روزگار ہے, اتنی عجیب ہے, اتنی محیر العقول ہے کہ عام آدمی مان ہی نہیں سکتا کہ یہ ممکن ہو سکتا. لیکن اللہ کے خزانوں میں کیا کمی ہے. اس نے کہا کہ دیکھو میں مسلمان سے ہندو واپس ہونے کو تیار ہوں ایک شرط پر. آپ جتنے لوگ بیٹھے ہیں میرے گرد, کتنے اعلیٰ لبان لگا کے آئے ہیں, کتنے آپ نے شلوک پڑھے ہوئے ہیں, کتنے وہ تلک لگائے ہوئے ہیں, اپنی طرف سے تو بڑے وہ سج بن کے آئے ہوئے ہیں, لیکن آپ سب کے اندر سے مجھے ایک بدبو آ رہی ہے. تو کہ تم بتاؤں بدبو کس چیز کی ہے, وہ تمہارے کفر کی بدبو ہے. اور اس کے مقابلے میں میرے گھر میں 6 ملازمائیں کام کرتی ہیں, 6 کی 6 مسلمان ہیں, اور کوئی میری جمع دار نہیں ہے, کوئی میری صفائی والی مائی ہے, کوئی میری باورچن ہے, کوئی بھی نہ کوئی زیادہ دین کے بارے میں جانتی کہ مجھے سکھاتی. میں تو زیادہ پڑھی لکھی ہوں اور میں تو ان کو اپنی جوتی کے نوک پہ رکھتی ہوں. لیکن میں ایک عرصے سے دیکھ رہی ہوں کہ جب وہ میرے گھر میں آتی ہیں تو ایک خوشبو آتی ہے ان میں سے. اور میں تمہیں بتاؤں کہ خوشبو کیا ہے, وہ ایمان کی خوشبو ہے. ان کے اندر سے وہ خوشبو ختم کر دو اور اپنے کے اندر سے بدبو ختم کر دو, میں واپس ہو جاتی ہوں. تو انہوں نے کہا اس کا دماغ چل گیا, سلام کر کے چل دیا, بھائی تو رہے مسلمان. اس بات کا جواب کس کے پاس ہے, نہ میرے پاس ہے نہ ان کے پاس تھا. یہ اللہ رب العزت ایسی ہستی ہیں کہ جب کسی کو ہدایت دینے کا فیصلہ کریں گے تو وہ اس طرح ہی کرتے ہیں. یہ اس میں اور بھی واقعات دیکھے ہیں, 2 میں نے آپ کو مختصر واقعات بتائے کہ جو کراچی میں بیان کیے گئے کہ یہ اللہ تعالیٰ قادر مطلق ہے, وہ کہیں کچھ بھی کر سکتے. تو ہم اگر اس کی کوئی وجہ بن جائیں, کوئی ذریعہ بن جائیں, تو اس سے بڑی خوش نصیبی کیا ہو سکتی ہے. اور اللہ رب العزت نے جو یہ دنیا بنائی ہے یہ بالکل اسی طرح ہے جس طرح ایک خیمہ آپ لگاتے ہیں, اس کو چند کیلوں پہ کھڑا کرتے ہیں اور خیمہ اتنا بڑا کھڑا ہوتا ہے. تو یہ دنیا جو اتنی بڑی کھڑی ہے, اس کو قائم رکھنے کے لیے جو اوتاد ہیں وہ اللہ کا ذکر کرنے والے لوگ ہیں. وہ ہر عہد میں ہر دور میں چند ہوں گے, لیکن ان کی وجہ سے اللہ رب العزت اس خیمے کو قائم رکھیں گے. جب وہ ہستیاں اٹھا لیں گے اس وقت دنیا طور پر لپیٹ دیں گے. اور یہ وہ چیز ہے جو اللہ رب العزت قرآن شریف میں ہمیں خود تعلیم فرمائی ہے. جب اللہ تعالیٰ نے ہمیں سکھایا ہے اپنے آپ سے مانگنا, اہدنا الصراط المستقیم, دکھا ہمیں راہ سیدھی, کن لوگوں کی, صراط الذین انعمت علیہم, وہ لوگ جن پر تیرا انعام ہوا. تو جن پہ انعام ہوا ہے وہ لوگ اللہ تعالیٰ قیامت تک ہمارے درمیان رکھیں گے. انبیاء علیہ السلام ان کا انعام یافتہ ہونا, صحابہ کرام ان کا انعام یافتہ ہونا, صدیقین شہداء کا انعام یافتہ ہونا, یہ تو ظاہر و باہر ہے, اس کے بارے میں تو کلام ہی کوئی نہیں. لیکن کچھ لوگ ایسے ہیں, کچھ اللہ والے ایسے ہیں جو ہمارے درمیان رکھے ہیں. لیکن اب ہم بھی اپنی جگہ غلط گمان نہیں کرتے, کیونکہ اب میں نے آنکھیں کھولی ہیں پاکستان میں, آپ لوگ بھی پاکستان میں پلے بڑھے ہیں. ہم نے آنکھیں کھول کے کیا دیکھا ہے, میرا پچھلا زمانہ ہے آپ سے, مخدوم طالب المولا بھٹو کے زمانے میں جو ہوتا تھا, 90,000 اس کے مرید ہیں, خود کلین شیو ہے, اور کوئی اس کا عمل دین کے مطابق نہیں ہے, لوگ پاگل ہیں اس کے پیچھے. दूसरा ये शाह महमूद कुरैशी का बाप होता था, मखदूम सजाद हुसैन कुरैशी मुल्तान का ही था, ये गवर्नर बन रहा है किसी के जमाने में, किसी जमाने में मैंने बन रहा है, जितनी हुकूमतें आ रही हैं उनका कासा लेस है, और इधर ये बहुत बड़ा वली अल्लाह भी है, ये आस्थाना किनका संभाल के बैठा है, हजरत भाउद्दीन जिक्रिया मुल्तानी रहमतुल्लाह, वो इतनी बड़ी हस्ती है, 900 साल पहले उनके लंगर का रोजाना का खर्च 2 करोड़ तिनके था उस वक्त, इतने फयाज और इतने सखी शख्स, ये लोग उनके नाम को खा रहे हैं, अल्लाह ताला माफ करे, इनका उनसे इलाका क्या है, बड़े बड़े मजार बना लेने से, ये मजार को उन्होंने थोड़ी बनाए, ये तो बात वालों ने बनाए, इसी तरह सरकार का जो रोजा अथर बनाए, ये हजरत नूरुद्दीन जंगी रहमतुल्लाह ताला उनकी कब्र को मुनव्वर फरमाए, उन्हें आप ख्वाब में नजर आए थे, जब यहूदियों को यकीन है कि सरकार आयात अंबिया में है और उनको चुराने के लिए जज्द अथर आ रहे थे, और वो वहां से 15 दिन का सफर करके आए यहां पर, और उन्होंने फिर ये हिफाजत के लिए मकसूरा बनाया, इसलिए रोजा अदर को ये तख्सीस हासिल है कि उसमें कोई सुराख नहीं, नीचे उन्होंने सीसा पिलाई दीवार बनाई है ताकि कोई किसी किस्म का कोई मादा असर न करे, इसी तरह ऊपर तक बनाया। अब ये दौर कोई भी हो, 12-12, 13-13 साल रोजा अदर के अंदर सफाई नहीं होती, सिर्फ सिक्योरिटी व्यू पॉइंट, को बड़े बड़े बादशाह हैं, को बड़े नसीब वाले लोग हैं जिनको अंदर जाना नसीब होता है, वरना पहले तो आम आना जाना होता था। और कुछ चीजें ऐसी हैं जो अल्लाह रब्बुल इज्जत हर अहद के अंदर करके दिखाते हैं अपने नेक बंदों के हाथों, हमें समझाने के लिए और बताने के लिए, लेकिन उसमें लोग गलती ये खा जाते हैं कि शायद वो शख्स हमें कुछ दे सकता है, ये भी बहुत बड़ी गलती, अल्लाह रब्बुल इज्जत के अलावा देने वाला कोई नहीं है। लेकिन ये जो मैंने तस्करा किया है, इसको इस तरह से समझें कि अल्लाह रब्बुल इज्जत ने जो कमालात आप सल्लम के पास रखे हैं, जिसे हम नूर नबूवत कहते हैं, वो उनके सीना अतर से अल्हम्दुलिल्लाह सुम्मा अल्हम्दुलिल्लाह आज तक अखज होता है, लेकिन ये अखज करने वाले लोग चाहिए। अब वो लोग जब हम इन लोगों को देखते हैं जो इर्द गिर्द हमारे नजर आते हैं, जिनकी नजर हमारी जेब पर है और हमारा दीन लूटने पर है, फिर ऐसे ऐसे आपको पीर मिलेंगे, अल्लाह ताला माफ करके तो जिक्र कर लो, नमाज़ लोड़ी कोई इन्ना लिल्लाह इन्ना इलैहि राजिऊन। मैं अपने हजरत के पास बैत होने के लिए गया 1983 में, मेरी जवानी का मौसम था, अल्लाह ताला ने गरीके रहमत फरमाए, साल फरमा चुके हैं हज़रत यार खान रहमतुल्लाह अलैह, तो उन्होंने पहली बात क्या इरशाद फरमाई कि शरीयत इस जिस्म में सर की मानिंद है, वो शरीयत जो शार इस्लाम अलैहिस्सलाम ने पूरी करके दिखाई है उसमें कोई कमी वाक़ नहीं हो सकती, उसमें कोई ज्यादती नहीं हो सकती। आप अल्लाह को पाने का एक ही तरीका है जो अल्लाह ताला ने कुरान करीम में फरमा दिया, इन कुन तुम तुहिब्बून अल्लाह फत्तबियूनी हुकुम अल्लाह, कि अगर तुम मुझसे चाहते हो कि मोहब्बत करो, आप सल्लम की इत्तबा करो, मुझसे मोहब्बत हो जाएगी। उनकी जूतियों के नीचे से तसव्वुफ मिलेगा, उनकी जूतियों के नीचे से शरीयत मिलेगी, तो शरीयत तो पूरी वही करके दिखानी होगी, बल्कि इसमें नफलों की जितनी कसरत करेंगे, अल्लाह ताला की मोहब्बत अगर दिल में आ गई है उतना इसका इजहार होगा। और दूसरी चीज तरीकत है, जिसे कल्ब की दुनिया कहते हैं, जो ये हदीस एहसान से मिलती है आपको, ये जो है ये वो है जो असकार बताए जाते हैं, जो अशगाल बताए जाते हैं, जो जिक्र और मुराकबा करते हैं हम। इसके साथ तीसरी चीज जो ना यकीन करें, मैंने किसी किताब में पढ़ी ना किसी वायस से सुनी, वो उन्होंने फरमाई कि मामलात हैं, जिसे हम हकूकुल इबाद कहते हैं, और उसके बारे में उन्होंने फरमाया कि आज सबसे ज्यादा गफलत उसके बारे में, ये जिस्म में खून की मानिंद है, अगर सर काट देंगे बंदा नहीं रहेगा, अगर शरीयत खत्म कर दी बंदा नहीं रह सकता, दिल निकाल देंगे तो उसकी रूह ही फना हो जाएगी तो भी नहीं बंदा रह सकता, ये दोनों मरबूत हैं चीजें, शरीयत और तरीकत। क्यों? कि उसकी नीयत साले होगी तो उसके अमाल का एतबार होगा, और ये जो मामला, फर्ज करें आपने सारे काम पूरे कर लिए, आप किसी अहलुल्लाह कहने के मुताबिक अजकार अशगाल भी करते रहे और आप तमाम शरीयत पे अमल करते रहे, मगर आप लोगों के हकूक पर अमाल करते रहे, अब आपके जो अनेकियों के अंबार है सारे तो वो लेके चले जाएंगे। इससे बचने की बड़ी जरूरत है, इससे बचने की बड़ी जरूरत है। और हजरत ने हदीस नेमत के तौर पर फरमाया कि मेरा ज़ईफ़ी का आलम है, अब तो मुझे जाने का मौका नहीं मिलता, जब मैं जाया करता था मकाबर पे, कहते यकीन करें कि हर 10 बंदे जो दफन हो रहे हैं, वो मियां वाली के दूर अफ्तदा गांव, उनमें से सिर्फ एक बंदा ईमान लेके रुखसत हो रहा है, 70 की दिहाई की बात कर रहे हैं, और जो 10 बंदे ईमान लेके रुखसत हो रहे हैं उनमें से सिर्फ एक निजात पर है, बाकी अपने इसी तरह की पकड़ में। कहते एक शागिर्द का खत आया कि मेरे वालिद साहब अजाब में दिखाई देते हैं, अब मैं उनके लिए क्या करूं। एक लाख दफा कलमा शरीफ पढ़ के एक निसाब बख्श दें। हमने अपने बुजुर्गों से सुना है कि अल्लाह ताला अपने कलमे के बारे में बड़े गयूर हैं, अगर इबादत में कोई कमी रह गई होगी अल्लाह ताला माफ़ फरमा देंगे। तो कुछ अरसे के बाद जब उसने ये पढ़ने के बाद बख्श दिया और अब ऐसा कि अजाब कम हो गया लेकिन अजाब ख़त्म नहीं हो रहा, तो कहते मैंने लिखा मेरे बेटे साइल की तरह मसूल भी बेबस, क्योंकि अगर आपके वालिद ने किसी का माल खाया तो लौटाओ, किसी का हक मारा है तो लौटाओ। अब मैं ये कह के जान तो नहीं बचा सकता कि मेरा बेटा हाफ़िज़ कुरान है या मेरा वालिद बड़ा नेक था। नफसी नफसी, यहां तो खुद अपना मुहासबा आप करना पड़ेगा। हमारे बुजुर्ग कहते हैं कि हम खुद एक बहुत बड़ी सैरगाह है, हम दूसरों के हाल देखना चाहते हैं, हम अपने अंदर की सोने से पहले सिर्फ एक मिनट सैर कर लिया करें कि मैंने जो आमाल अब तक किए हैं क्या इसमें किसी के हकूक तो पामाल नहीं किए, मैंने किसी के साथ ज्यादती तो नहीं की। अभी मौका है, ये मौका फिर हाथ नहीं आएगा। दूसरे हदीस मुबारक में आता है इन्नमल आमालु बिल खातीम, आमाल का दारो मदार खात्मे पर है। तो जिस तरह तमाम असातिज़ा अपने शागिर्दों को तैयार करते हैं, कोई मैट्रिक के लिए तैयार करता है, कोई अकाउंटेंसी के लिए तैयार करता है, कोई इंजीनियरिंग के लिए तैयार करता है, अल्लाह हाजल क्यास को मदारस में पढ़ा रहा है तो उनको दीनी तालीम के लिए तैयार करता है, इससे हमारे असातिज़ा जो है हमें आखिरी सांस के लिए तैयार करते हैं कि जब ये आखिरी सांस आए तो अल्लाह के नाम पर हो और ये अल्लाह वाला बन के इस दुनिया से जाए। क्योंकि अगर ये सांस अल्लाह के नाम पर है शैतान का कोई वार नहीं चल सकता, और अगर ये अल्लाह के नाम पे नहीं है तो ये वो क्या कहते हैं उम्मीद व बीम वाली पोजीशन है, बच भी सकता है पकड़ा भी जा सकता है, इसका कुछ कह नहीं सकते। लेकिन ये यकीनी बात है कि अपने दिल पे मेहनत करता हुआ जाएगा और दूसरों के मामला साफ देखें, बज़ाहिर तो ये मुश्किल लगता है लेकिन दुनिया पाने के लिए हम क्या क्या मुश्किलें नहीं। अब जो डॉक्टर बनता है, अब मैं अगर देखूं मैंने इंजीनियरिंग की साइड पर तालीम हासिल की है तो मेरा डॉक्टर बनना तो बड़ा मुश्किल काम है, क्योंकि डॉक्टरी में 100% मार्क लेने पड़ते हैं आपको। क्योंकि आप ये तो नहीं कह सकते कोई मरीज सामने आया कि मुझे तो इस मर्ज के लिए मैंने पढ़ा ही नहीं था, अब बंदा मार दोगे। इंजीनियर के लिए गुंजाइश है, वो छोड़ देगा मशीन का, मुझे नहीं पता, दूसरा इंजीनियर देख ले, उसके बगैर तो काम चल जाएगा लेकिन इसके बगैर तो काम नहीं चलेगा। इसलिए डॉक्टर के 100% मार्क्स होते हैं। अब हम भाग जाते हैं बगैर तो बड़ा मुश्किल है, लेकिन वो लोग सिर्फ वही नहीं पूरा करते, उसके बाद देखें स्पेशलाइजेशन करते हैं, उसके बाद माइक्रो स्पेशलाइजेशन करते हैं, तो ये उन्होंने उसके बाद ही कमाई शुरू करनी होती है ना, तो कितनी मेहनत करते हैं, इसलिए कि उसका सिला महसूस होता है ना कि हमें मिलेगा। लेकिन ये सिला हमें अगर महसूस होना शुरू हो जाए, जो पसे दीवार देखना जिसे कहते हैं ना, हम एक चीज की मनसूबाबंदी करते हैं, अब अगर हमारे अंदर ये यकीन आ जाए कि इस दीवार के पीछे जो हमारा मुस्तकबिल है, जो आने वाले दिन है, और वो ला मुतनाही दिन है, लाफानी दिन है, ना खत्म होने वाले दिन है, जब अल्लाह रब्बुल इज्जत इंसान को मौत देंगे तो इस रूह का जब आदा करेंगे उसके बाद तो फिर फना है ही कोई नहीं। अब ये जिस्म और रूह का मजमा या तो सवाब पाएगा या अजाब पाएगा, वो तो बहुत दूर की बात है, क्यामत कब बरपा होगी। इसकी क्यामत उससे शुरू हो जाएगी जब आखिरी सांस आएगा, क्योंकि आखिरी सांस के वक्त ही जो ये सवालात आने हैं बाद में मन रब्बों का, इसमें भी एक फासला है, इसका जवाब सही देना है, ये इसका फैसला इस सांस पे हो जाना है। अगर आखिरी सांस पे अल्लाह ताला ने ईमान की ताकत बख्श दी है तो फिर सवाल तो जवाब सीधे आ जाएंगे। जब यहां ईमान यही अल्लाह ताला ने सलब कर दिया, सवालों के जवाब कहां से देगा? सरकार उस को पहचान ही नहीं सकेगा तो कहां से कहेगा कि मैं उनको पहचानता हूं? ईमान रखते हुए भी उसकी आंखें नहीं पहचान सकेंगी उनको। ये ईमान बचाना पड़ेगा, इस ईमान के लिए हमें कोशिश करनी होगी। उस कोशिश को अल्लाह ताला कभी रायगा नहीं करते, ये अल्लाह ताला ने खुद कुरान करीम बताया, मन सद्दका बिलहुसना फसनुयस्सिरुहु लिलयुसरा, कि जो आदमी अच्छाई को सच्चा समझता है उसके लिए हम अच्छाई का रास्ता आसान कर देते हैं। आप देखें अगर आपको आदत हो जाए, आप फजर बाकायदगी से पढ़ते हैं, जोहर असर मगरिब इशा बाकायदगी से पढ़ते हैं, तो एक बेनमाजी आदमी होगा सब बड़ा मुश्किल लगेगा, यार ये बंदा किस तरह पढ़ता है, 5 नमाज बड़ी मुश्किल काम करता है यार। और अगर इससे ज्यादा किसी को तहज्जुद की आदत हो जाए, शाबाश हो जाए और रात को भी इबादत करता हो, सुबह भी इबादत करता हो, तो दूसरा बंदा बड़ा हैरान हो गया, यार बड़ा मुश्किल काम करता है। लेकिन जो कर रहा होगा, चूंकि उसे इससे एक लुत्फ आ रहा होगा, वो कहेगा मैं कुछ भी नहीं कर रहा, इसलिए कि अल्लाह ताला ने उसको आसानी दे रही है। इसके मुकाबले में वह मन कज़्ज़ब रुसना फसनु यसरुल उसरा, कि जो आदमी नेकी के रास्ते को झुटलाता है उसको हम मुश्किल रास्ते पर आसानी दे देते। अब हमें अपने बचपन से अल्लाह ताला ने समझ दी कि बुराई से गुरेज की आदत दी, तो जब मैं गया मैंने मुलाजमत शुरू की तो उस जमाने में तो ये टीवी वगैरह की बीमारियां, ये टेलीफोन मोबाइल नहीं आए थे, तो उस वक्त वाहिद अट्रैक्शन क्या थी, एक मूवी हॉल बनाया हुआ था हमारी कंपनी ने जिसमें हर किस्म की मूवी लगती थी। अब यार लोग इसको ही बड़ी ऐशी समझ रहे, पूरी पूरी रात बैठे मूवियां देख रहे और हमें बेवकूफ समझ रहे कि ये मूवी देखने नहीं आता। बल्कि मेरे एक इंडियन को लीग ने कहा, यार तुम किस किस्म का मजहब पढ़ के आए हो, तुम्हारा प्रीस्ट जो तुम्हें नमाजें पढ़ाता है वो तो हर फिल्म देखता है, इन्ना लिल्लाह इन्ना इलैहि राजिऊन। इजिप्शियन भाई हमारे जामिया अज़हर के फारुल तहसील। तो मैंने पूछा, हजरत आप ये क्या काम करते हैं, मुझे तो हिंदू जो है वो आपके ताने दे रहे हैं। कहते हैं या शेख हला सहरा शो नाम, ये तो सहरा है, यहाँ क्या करें, वक्त तो पास करनी है, सकाफत देखते हैं मुख्तलिफ मुल्कों की फिल्मों के जरिए, इन्ना लिल्लाह इन्ना इलैहि राजिऊन। तो अब उन लोगों का वक्त उसमें ही गुजर रहा होता है और बड़े खुश होते हैं और हमें बेवकूफ समझ रहे थे, इसलिए कि उनको अल्लाह ताला ने उसी में आसानी दे दी, वो उसी में लगे हुए, उसी में मगन। तो ये अल्लाह ताला का हम जितना शुक्र अदा करें और जितना उसका एहसान माने कम है कि उसने हमें ऐसे रास्ते पे रखा है जो सही रास्ता है। अब इस सही रास्ते पे हम गामजन रह जाए और इस सही रास्ते में शनावर रह जाए, इसमें मेरे दोस्तों इस रास्ते को अपनाए बगैर चारा गुजारा नहीं है कि अपने दिल को अल्लाह की हिफाजत में दे दें। और इसके लिए तकाजा बड़ा मामूली है, वो ये है कि सुबह के औकात में, और ये वो चीज़ है जो आदमी अपने पास से नहीं लाया, अल्लाह रब्बुल इज्जत खुद कुरान करीम में इरशाद फरमाया, सूरह आराफ में सेकंड लास्ट आया है जिसमें अल्लाह ताला फरमाते हैं वस्कुर रब्बका फी नफ्सिका तज़र्रुअन वखीफतन वदून अलजहरी मिनल क़ौली बिलगुदुव्वि वलासाल, के अल्लाह ताला को याद कर अपने जी ही जी में तज़र्रो के साथ, खौफ के साथ, बगैर किसी जुबान को हिलाए हुए और बगैर किसी आवाज के। कौन सा जिक्र है वो? अब अगर आज हम कहते हो कहने दिया हुआ कहाँ है, अब मानने को यार लोग तैयार नहीं है तो उसका हम क्या करें। अब ये वो चीज है जिसे पासे अनफास कहते हैं, इसमें तरबियत की जाती है कि सांस का अंदर जाना अल्लाह के नाम पर हो जाए, हु की जरब दिल पे लगे। अब इसमें क्या है कि दिल पे गर्द आती रहती है। अब आदमी कितना भी नेक क्यों ना हो, हम तो चले अपने आप को नेक नहीं समझते, लेकिन कोई शख्स बहुत नेक है, बहुत पाकबाज है, वो कह जी मुझे क्या जरूरत है, उसे जरूरत यह है कि जमाने के अंदर जो बुराइयां हो रही हैं, पिछले लोगों को समझना शायद मुश्किल हो, हम आपको समझना आसान है। एक मोबाइल, एक टीवी, एक कोई भी कंप्यूटर जो है किस तरह कैच करता है सिग्नल को, तमाम आलम के सिग्नल, अब तो ग्लोबल हो गई दुनिया, पूरी दुनिया के सिग्नल आके आपके सामने रख देता है। तो इसी तरह जो हमारे इर्द गिर्द मुआशरे में बुराइयां सरजद हो रही हैं, वो इस फिजा के अंदर उनका इरताश हो रहा है, वो दिल के ऊपर असर मुरतब कर रही मुसलसल। अब जब दिल पे जरब तकती अल्लाह के नाम से, तभी वो धुलती है, और जब ये धुलना शुरू हो जाती है और मोमिन का कल्ब जो है वो बुनियादी तौर पर नजीफ है, साफ है, और ये चमकना शुरू हो जाता है, तो इमाम गजाली रहमतुल्लाह ने लिखा है कि सूरज की आंखों में आंखें डालना तो मुमकिन है, लेकिन मोमिन का कल्ब ऐसी रोशन चीज है कि इसकी आंखों में आंखें नहीं डाली जा सकती। देखिए सूरज को अपनी जगह छोड़ता है, लेकिन उसकी तमाजत आप लाखों मील दूर बैठे यहां महसूस करते हैं। बैन ही ये कल्ब जब रोशन हो जाता है तो इसकी शुआएं कहां तक इसकी पहुंच होती है, ये एक अलहदा दुनिया है, एक अलहदा मौजू है जिसपे बड़ी देर तक बात हो सकती है, बड़ी देर तक पढ़ सकते हैं। अल्लाह ताला मुझे और आपको थोड़े कहे में ज़्यादा समझने की तौफीक अता फरमाए। मैं थोड़े वक्त लिए हाजिर हूँ, उसकी मैं माफ़ी चाहता हूँ, दिल तो चाहता था कि ज़्यादा वक्त आपके पास गुजारें और जो अपनी बात है आप तक मुंतकिल करने की कोशिश करें। अगर मेरी तरफ से कोई कमी रही हो तो उसे मेरी ज़ाती कोताही पर मामूल फरमाइएगा। अगर कोई बात समझ आ गई हो तो समझें कि अल्लाह रब्बुल इज़्ज़त दिलों के अंदर नरमी डालने वाले हैं और बातों को समझाने वाले हैं। वमा अलैना मअल मुबीन।